एउटा खोज अनुसार दिनमा लगभग 151,600 मानिसहरू मर्ने गर्छन्, लगभग 6,316 जना प्रत्येक घण्टा मर्ने गर्छन्, त्यसै गरी लगभग 105 जना प्रत्येक मिनट मर्ने गर्छन् र लगभग 2 जना प्रत्येक सेकेन्ड मर्ने गर्छन्। यसको मतलब अहिले पनि कोही मरिरहेको छ, तर के हामीले कहिले सोचेका छौँ कि यति धेरै मानिसहरू मरेर कहाँ जान्छन्? के तपाईँले कहिले विचार गर्नुभएको छ मृत्युपछि के हुन्छ? यदि यो प्रश्न एउटा हिन्दू वा बौद्धिस्ट मित्रलाई सोध्नुभयो भने उनीहरूले भन्नेछन् कि मृत्युपछि पुनर्जन्म हुन्छ, रिइन्कार्नेसन। तपाईँको यस जुनीको कर्मको आधारमा तपाईँको अर्को जन्म पशु प्राणीको रूपमा हुनेछ र यो पुनर्जन्मको चक्र पार गर्दै एक दिन तपाईँ फेरि मानिसको रूपमा जन्म लिनुहुनेछ। त्यसकारण खराएको मासु नखानुहोस्। सायद यो 20 वर्ष पहिले बित्नुभएको तपाईँको हजुरआमा हुनसक्छ, तर मृत्युपछि के हुन्छ भन्ने विषयमा ख्रिस्टियनहरूको विचार एउटा हिन्दू र बुद्धिस्टको विचारभन्दा धेरै फरक छ, धेरै पूर्ण रूपमा फरक छ। ख्रिस्टियनहरूले पुनर्जन्मको चक्रमा विश्वास गर्दैनन्, तर पुनरुत्थानमा विश्वास गर्छन्। ख्रिस्टियनहरूको विश्वास यो छ कि मानिस मृत्युबाट जीवित भई मानिसको रूपमै उठ्नेछ र परमेश्वरको न्याय आसनको सामु उभिनेछ। ख्रिस्टियनहरूले किन पुनरुत्थानमा विश्वास गर्छन्? किनकि येशु ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले मृत्युबाट जीवित भई उठ्नुभयो। त्यसकारण हामी पुनरुत्थानमा विश्वास गर्छौँ। तर आधुनिक मानिसहरू येशुको पुनरुत्थानलाई लिएर हाँस्ने गर्छन्, येशु जीवित भई उठ्नुभएको कुरालाई लिएर मानिसहरू खिसी गर्छन्, पत्याउँदैनन्। प्रेरित 17 पाइने एथेन्सवासीहरू चाहिँ मानिसहरू मरेपछि जीवित भई उठ्ने कुरा कसरी सम्भव हुनसक्छ भन्ने प्रश्न गर्छन्, चिडिन्छन्। त्यसकारण मानिसहरू येशुको पुनरुत्थानलाई गलत साबित गर्न, व्याख्या गर्न अनेकौं सिद्धान्तहरू खडा गर्छन्। उदाहरणको लागि एउटा सिद्धान्तले यसरी दावी गर्छ कि येशु वास्तवमा क्रुसमा मर्नु नै भएको थिएन, उहाँ केवल मूर्छा मात्र पर्नु भएको थियो र पछि चियानमा उहाँको होस फिरियो अनि मानिसहरूले हावामा ख्रिस्ट जीवित भई उठे भने हल्ला फिजाए। त्यसलाई भन्छ कोमा थियोरी, सुन थियोरी। तर मित्रहरू, बाइबलले येशुको पुनरुत्थान विरुद्धको सबै सिद्धान्तहरूलाई रद्द गरिदिन्छ, रद्द गरिदिन्छ। बाइबलको अनुसार ख्रिस्ट केवल पापीहरूको निम्ति मर्नु, खालि मर्नु मात्र भएन तर मृत्युबाट पनि जीवित भई उठ्नु भयो, यो बाइबलको सत्यता हो। र यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित भई नउठ्नु भएको भए हाम्रो विश्वास, हामी यहाँ भेला हुनुको औचित्य नै रहने थिएन, हाम्रो विश्वास व्यर्थ हुने थियो। पहिलो कोरिन्थी 15:14 पनि त्यही भन्दछ, यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो विश्वास व्यर्थ हुने थियो। तर वास्तविक ख्रिस्ट पुनर्जीवित हुनुभयो र उहाँले जो हुँ भनी दावी गर्नुभयो र जे गर्छु भनी दावी गर्नुभएको थियो त्यो प्रमाणित गरेर छाड्नुभयो। कृपया आफ्नो तपाईँको बाइबलमा मर्कुस 15:16 अध्यायलाई पल्टाउनुहोस् र मसँग यसको पुनरुत्थानको घटनालाई हेर्नुहोस्। तपाईँसँग बाइबल छ भने कृपया मर्कुसको 15 अध्याय, बाइबल छैन भने दायाँ बायाँबाट तपाईँले साथीहरूको साफ्टी लिएर हेर्न सक्नुहुन्छ। तर कृपया जसै म यहाँबाट प्रचार गर्छु आफ्नो बाइबलमा हेर्नुहोस् भनेर अनुरोध गर्दछु। प्रभुलाई धन्यवाद होस्, आज हामी मर्कुसको पुस्तकलाई यो वचनसँगै अन्त्य गर्दैछौँ र लगभग 14-15 महिनासम्ममा हामीले मर्कुसको पुस्तकबाट धेरै कुरा सिकिसकेका छौँ। एक अध्यायबाट एक पद गर्दै, दुई पद गर्दै, व्याख्या गर्दै, दुई अध्यायमा आएर, तीन अध्याय गर्दै आज हामी 15 अध्यायको अन्तिम र 16 अध्याय सक्ने स्थानमा आइपुगेका छौँ। र प्रभुलाई महिमा होस् र प्रभुको अनुग्रहमा हामी फेरि अर्को नयाँ वचनको श्रृङ्खलालाई हेर्नेछौँ। पहिलो युहन्नाबाट र तपाईँहरूले वचनको कार्ड पाइसक्नु भएको छ, लगभग दुई चार महिनाको वचनको त्यहाँनिर खण्ड र विषयसहित तपाईँलाई उपलब्ध गराइसकेको छ। र कृपया मेरो लागि प्रार्थना गर्नुहोस् जसरी म अर्को नयाँ सिरिज तयार गर्छु, अर्को नयाँ वचनको श्रृङ्खला, किनकि तपाईँहरूको प्रार्थनाको एकदमै आवश्यक छ। म आफ्नो बुद्धिमा ज्ञानमा म यी सबै कुराहरू गर्न सक्दिनँ, प्रभुले नै मलाई सहायता गरून् र कृपया मेरो निम्ति तपाईँले निरन्तर प्रार्थना गरिदिनुहोस्। 15:42 16:8 मात्र हेर्नेछौँ हामी, 19:9-20 हेर्ने छैनौँ। तपाईँले तपाईँको बाइबल हेर्नुभयो भने यहाँनिर ब्र्याकेट दिएको छ 9:20 तपाईँको बाइबलमा हेर्नुभयो भने, ओके, मलाई हेर्नुभयो भने देख्नुहुन्न, तर तपाईँको बाइबल हेर्नुभयो भने देख्नुहुन्छ। र यो यसो गर्नुको उद्देश्य चाहिँ अर्थ चाहिँ के हो भन्दाखेरि कि यो 9:20 चाहिँ पहिलेको पुरानो सुरुको पाण्डुलिपिहरूमा थिएन भन्ने विश्वास गरिन्छ, र पछि सायद मत्तीबाट, लुका, युहन्नाबाट, प्रेरितको पुस्तकबाट, यता उतिबाट खोजेर थपेको जस्तो यहाँनिर देखिन्छ। यसलाई प्रचार गरे पनि समस्या छैन, तर मैले प्रचार नगर्ने नि निर्णय गरेको छु। म पढ्दैछु, कृपया आफ्नो बाइबलमा हेर्नुहोस्, कृपया आफ्नो बाइबलमा हेर्नुहोस्, मलाई नहेर्नुहोस् है। 42 तयारीको दिन अर्थात् सभा दिनको अघिल्लो दिन साँझ पर्दै थियो, महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दै थिए, तिनले साहसपूर्वक पिलातास कहाँ गएर यीशुको लास मागे। यसो अघि नै मरिसक्नु भएको सुन्दा पिलातास छक्क परे अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपुछ गरे। उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले यीशुको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए, अनि योसेफले मलमलका कपडा किने र लास तल झारेर कपडाले बेरे अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिरहेका थिए। सभा दिन बितेपछि मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य यीशुको शरीरमा घस्नलाई किने। साताको पहिलो दिनमा बिहानै घाम झुल्कदा तिनीहरू चिहानमा गए अनि तिनीहरूले आपसमा भने, हाम्रो निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदिएला? अनि मास्त्री हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खुब ठुलो थियो अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लगाएको एकजना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे र तिनीहरू आश्चर्यचकित भए। तर उनले तिनीहरूलाई भने, आश्चर्य नमान, तिमीहरू नासरतका यसुलाई खोज्दछौ जो क्रुसमा टाँगिनु भएको थियो, उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न, उहाँलाई राखेको ठाउँ हेर, जाऊ र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेऊ कि उहाँ तिमीहरूका अघि अघि गालिलमा जाँदै हुनुहुन्छ, उहाँले तिमीहरूलाई भन्नुभयो बमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ। तिनीहरू निस्केर चिहानबाट दौडे किनकि डर र आश्चर्य तिनीहरू कामिरहेका थिए अनि तिनीहरूले कसैलाई केही भनेनन् किनकि तिनीहरू डराएका थिए। आजको वचनको यस खण्डबाट हामी दुईवटा कुराहरूलाई हेर्नेछौँ, दुईवटा बुदाहरू। पहिलो, हामी पुनरुत्थानको परिदृश्यलाई हेर्नेछौँ। पहिलो हामी पुनरुत्थानको परिदृश्य, पुनरुत्थानको घटनाक्रमलाई हेर्नेछौँ र दोस्रो पुनरुत्थानको महत्त्वलाई हेर्नेछौँ र दोस्रो पुनरुत्थानको महत्त्व, पुनरुत्थानको परिदृश्य र पुनरुत्थानको महत्त्व। फर्स्ट विल लुक एट द सिनारियो अफ द रेजुरेक्सन, ओके, द सिनारियो अफ द रेजुरेक्सन एन्ड सेकेन्डली विल लुक एट द सिग्निफिकेन्स अफ द रेजुरेक्सन। सेकेन्डली विल लुक एट द सिग्निफिकेन्स अफ द रेजुरेक्सन। सो पुनरुत्थानको परिदृश्यमा हामी दुई तिनवटा कुरा हेर्नेछौँ। पहिले यो हेर्नेछौँ कि यीशु ख्रिस्ट वास्तवमै मर्नुभएको थियो, यीशु ख्रिस्ट साँच्चै मर्नुभएको थियो। यो पहिलो कुरा पुनरुत्थानको परिदृश्यमा, उहाँ मर्छु मुर्छा पर्नुभएको थिएन, उहाँ क्रुसमा बेहोस हुनुभएको थिएन। कोमा अर्थात् सुन सिद्धान्तदेखि हामी होसियार हुनुपर्छ किनकि तिनीहरूले यीशु क्रुसमा मर्नुभएको थिएन तर बेहोस मात्र हुनुभएको थियो भनी सिकाउँछन्, ओके। र पछि चियानमा हुँदा उहाँको होस फर्केको थियो, उहाँ मरेर जीवित हुनुभएको थिएन भनी दावी गर्छन्। सो तिनीहरूदेखि हामी होसियार रहनुपर्छ, तपाईँ होसियार रहनुहोस् यस्तो शिक्षा दिने मानिसहरूदेखि। ख्रिस्ट वास्तवमै मर्नुभएको थियो, आम मानिसहरू चाहिँ, र गालिलका तत्कालीन राज्यपाल पिलातसले यीशुको मृत्यु भएको पक्का पनि गरेका छन्। 42:45 हेर्नु न, 42 तयारिक दिन अर्थात् सभात दिनको अघिल्लो दिन साँझ पर्दै थियो, महासभाको प्रतिष्ठित सदस्य अरमाथिया अरमाथियाका योसेफ जसले परमेश्वरको राज्यको बाटो हिँड्दै थिए तिनले सासप्रो पिलातसका गएर यीशुको लास मागे, यीशु अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन सोधपुछ गरे अनि उहाँको मृत्यु भएको भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले यीशुको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। पद 42 अनुसार यो तयारीको दिन थियो अर्थात् यो शुक्रबारको दिन थियो 42 पद अनुसार र भोलिपल्ट सभात दिन थियो शनिबारको दिन थियो र सभात दिनमा कुनै पनि अपराधीहरूलाई क्रुसमा छाड्ने गरिन्थेन ओके टाङ्गिएको अवस्थामा तिनीहरूलाई क्रुसमा छाड्ने गरिन्थ्यो त्यसकारण क्रुसमा टाङ्गिएकोहरूलाई शुक्रबार साँझ बेलुकी नै झारिसक्नुपर्ने हुन्थ्यो ओके र लास्टलाई पूर्व अनुरोधका आधारमा आफन्त जन वा अरू कसैलाई दफनको लागि दिने चलन थियो। यदि कसैले पनि लास लान नचाहेको खण्डमा रोमीहरूको अभ्यास अनुसार चलन हुन्छ एउटा सार्वजनिक फोहोरको थुप्रोमा लासलाई फाल्ने गरिन्थ्यो तर यहाँ जब हामी हेर्छौँ परमेश्वरले उहाँको पुत्रको लासलाई लावारिसी अवस्थामा छाड्न दिनु भएन। पद 43 हेर्नु न महासभाको प्रतिष्ठित सदस्य अरमाथियाका योसेफ जसले परमेश्वरको राज्यको बाटो हेर्दै थिए तिनले साहसपूर्वक पिलातस कहाँ गएर यीशुको लास मागे। अचम्मको कुरा यीशुको लास माग्नको निम्ति न त यीशुका 11 चेलाहरू नै आए न त यीशुका परिवारका कुनै सदस्य नै आए तर अरमाथियाका योसेफ आए जसको बारेमा हामी पहिलोचोटि सुन्दैछौँ र योभन्दा बढी हामीलाई केही पनि थाहा छैन र योसेफ हामीले आशा गरेको त्यो व्यक्ति पनि होइन र 43 अनुसार योसेफ महासभाका प्रतिष्ठित सदस्य थिए त्यही महासभा जसले ख्रिस्टलाई आरोप लगाएर क्रुसमा टाग्न अपिल गरेका थिए तर योसेफ यीशुलाई क्रुसमा टाँग्ने कुरामा मुछिएको थिएनन्। हामीले ध्यान दिनु विचार गर्नुपर्छ यो कुरा थाहा पाउनुपर्छ किनकि लुका 23:50 अनुसार योसेफ असल र धर्मी जन थिए र मती 27:57 अनुसार तिनी येशूका चेला थिए जसले परमेश्वरको राज्यको बाटो हेर्दै थिए भनेर लुका मर्कुसले पनि हामीले यहाँ भन्नुहुन्छ र 43 अन्तिम वाक्यांशले भन्छ कि तिनले साहसपूर्वक पिलातसका गएर येशूको लास मागे। महासभाका अन्य सदस्यहरूले के भन्लान् भने तिनी कति पनि डराएनन् र 44 के भन्छ ध्यानपूर्वक सुन्नुहोस् 44 यीशु अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे अनि कप्तान आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपुछ गरे। सो यीशुको मृत्यु भइसकेको कुरा सुनेर पिलातस किन छक्क परे किनकि क्रुसमा मार्नलाई झुन्डाएको थिएन र किनकि यीशु धेरै छिटो मर्नुभयो धेरै छिटो छिट्टै मरोस् भनेर सिपाहीहरूले यीशुसँग क्रुसमा टाँगिएका ती चोरहरूको घुँडा खुस्काइदिएका थिए तर यीशु भने पहिले नै मरिसक्नु भएको थियो। प्रायः क्रुसमा टाँगिएर मर्नलाई समय लाग्ने गर्थ्यो कहिलेकाहीँ त 4 दिनसम्म पनि लाग्ने गर्थ्यो तर यीशुलाई क्रुसमा टाँगेको लगभग 6 घन्टाभित्रमै उहाँको मृत्यु भइसकेको छ। यो कुरा पक्का गर्न पिलातसले कप्तानलाई बोलाएर सोधपुछ गरे र पद 45 भन्छ उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले यीशुको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। सो कप्तानले आफैले पक्कै पनि देखेको हुनुपर्छ कि जब सिपाहीले यीशुको मृत्यु भयो नभएको पक्का गर्न कोखामा भालाले घोज्दा पानी र रगत बगिआएको थियो युना 19:33-34 पद यसरी पिलातसले यीशुको मृत्यु भएको पक्का गरे यसको मतलब ख्रिस्ट वास्तवमै साँच्चै मर्नुभएको थियो। फेरि पनि भन्दछु उहाँ मूर्छा गर्नुभएको थिएन उहाँ बेहोस हुनुभएको थिएन उहाँ कोमामा जानुभएको थिएन उहाँ वास्तवमै मर्नुभएको थियो। पुनरुत्थानको बारेमा बुझ्नुभन्दा अगाडि उहाँको मृत्यु वास्तविक थियो भनेर हामीले जान्न आवश्यक छ। त्यति मात्र होइन दोस्रो कुरो यीशु ख्रिस्टको दफन राम्रोसँग भएको थियो र यो सब स्त्रीहरूले देखेका थिए। पद 46 हेर्नु अनि योसेफले मलमलका कपडा किने र लास तल झारेर कपडाले बेरे अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। यस पदबाट यो स्पष्ट हुन्छ कि यीशुलाई एउटा व्यवस्थित चिहानमा राखिएको थियो। मती 27:60 अनुसार यो योसेफको आफ्नै चिहान थियो र यो चिहान कहिले पनि प्रयोगमा आएको थिएन, त्यो समयको चियान पुनः प्रयोग गर्न मिल्ने खालको हुन्थ्यो। चियानको निर्माण चट्टान काटेर ओडार जस्तो बनाएको हुन्थ्यो र भित्रपट्टि लास राखेर जङ्गल पशुले नखाओस् भने प्रवेशद्वारमा एउटा ठुलो ढुङ्गा राखेर बन्द गरिन्थ्यो। त्यो लास कुहिसकेपछि सफा गरेर फेरि अर्को लास राख्न मिल्थ्यो। हाम्रो समयको जस्तो चिहान थिएन। सो यसो योसेफले पनि यसुको लास राखेपछि चिहानको मुखमा एउटा ढुङ्गा राखिदिए र मत्ती 27:60 अनुसार यो एउटा ठुलो ढुङ्गा थियो। र पद 47 भन्दछ, मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिरहेका थिए। जस्तै योसेफले यीशुलाई राख्दै थिए र यी स्त्रीहरूले देखिरहेका थिए। सो यस पदले हामीलाई एउटा मजबुत प्रमाण दिँदछ कि स्त्रीहरू आइतबारको दिन गलत चिहानमा गएका थिएनन्। द रङ टुम थियोरी अर्थात् गलत चिहानको सिद्धान्तले यही सिकाउँछ कि आइतबारको बिहानै स्त्रीहरू गलत चिहानमा पुगेको थिए, जुन चिहान रित्तो थियो, र तिनीहरू सोचे कि यीशु जीवित भए उठ्नुभयो र पुनरुत्थानको गलत प्रचार गरे। यो सरासर गलत सिद्धान्त हो, किनकि वचनको खण्डले यहाँ पदले भनिसकेको छ कि योसेफले यीशुलाई कहाँ राखेका थिए, स्त्रीहरूले हेरिरहेका थिए, उनीहरू पक्कै पनि गलत चिहानमा पुगेका थिएनन्। र गलत चिहानको सिद्धान्त अबाइबलीय सिद्धान्त हो, यो शिक्षा बाइबलसँग मिल्दैन। यस्तो शिक्षाहरू हाम्रो वरिपरि पनि आउन सक्छ, हामी होसियार हुनुपर्छ। किनकि स्त्रीहरूले यसोलाई कुन चिहानमा राखेको थियो तिनीहरूले देखेका थिए र देख्नेमा एकभन्दा बढी व्यक्ति थिए, दुईजना स्त्री थिए। सो यीशु ख्रीष्ट वास्तवमा मर्नुभएको थियो, यीशु ख्रीष्टको दफन राम्रोसँग भएको थियो र यो सब स्त्रीहरूले देखिरहेको थिए। र तेस्रो कुरो, यीशु ख्रीष्ट मृतकबाट तेस्रो दिनमा जीवित भए उठ्नुभयो। ओके, यीशु ख्रीष्ट मृत्युबाट जीवित भई उठ्नुभयो। सो यीशु ख्रीष्टको पुनरुत्थान बारे तीनवटा हामी प्रमाणहरूलाई विचार गरौँ, जुन 16:1-8 हामी पाउँदछौँ। तीनवटा प्रमाणहरूलाई, सबभन्दा पहिले रित्तो चिहानलाई विचार गरौँ। रित्तो चिहान, सभा दिन बितेपछि मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य यीशुको शरीरमा घस्नलाई किने। शुक्रबार बेलुकी 6 सुरु भएर शनिबार बेलुकी 6 सभा दिनको अन्त्य हुन्थ्यो। सभा दिन बितेपछि अर्थात् शनिबार बेलुकी 6 यी स्त्रीहरूले सुगन्धित द्रव्य यीशुको शरीरमा घस्नलाई किने। यहुदीहरूको दफन कार्यको रीति अनुसार मरेको लासमा सुगन्धित मसला घस्ने गरिन्थ्यो। हुन त योसेफले पहिले नै यीशुको शरीरमा द्रव्य घसिसकेका थिए, सुगन्धित मसला घसिसकेका थिए, तर ती स्त्रीहरूले आफ्नो तर्फबाट पनि यीशुको आदर स्वरूप यो गर्न चाहन्थे। र पद 2 भन्दछ, साताको पहिलो दिनमा बिहानै घाम झुल्कुँदा तिनीहरू चिहानमा गए। हप्ताको पहिलो दिन अर्थात् आइतबारको दिन बिहानै स्त्रीहरू यीशुको शरीरमा सुगन्धित द्रव्य मसला घस्नको निम्ति चिहानतर्फ गए। तर त्यहाँ एउटा समस्या थियो, चिहानको ढोकाको ढुङ्गा ठुलो थियो, भव्य थियो। र कृपया पद 3 हेर्नुहोस्, अनि तिनीहरू आपसमा भने, हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदिएला? योसेफले चिहानको मुखमा ठुलो ढुङ्गा राखेर रा चिहानलाई सुरक्षित गरेका थिए भन्ने स्त्रीहरूलाई राम्ररी थाहा थियो, किनकि तिनीहरूले देखेका थिए। र तिनीहरू आफ्नै कोसिसमा त्यो ढुङ्गा हटाएर चिहानभित्र पस्ने आँट गरिरहेका छैनन्। तर जब तिनीहरू चिहानमा आइपुगे एकदमै ठुलो आश्चर्य भयो। पद 4 हेर्नुहोस् त, अनि मास्त्री हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खुब ठुलो थियो। तपाईँलाई के लाग्छ, चिहानको ढुङ्गा किन पहिले नै हटाइराखेको थियो? कसले हटाएको थियो? पक्कै पनि यो काम यीशुको थिएन, चिहानको ढुङ्गा यीशुले हटाउनु भएको थिएन। मत्ती 28:2 अनुसार परमप्रभुका दूतले चिहानको ढुङ्गा हटाइदिएको थियो। तर किन? कारण यो थिएन, ताकि यीशु चिहानबाट बाहिर निस्क्याउन सक्नु भएको होस् भनेर, त्यसको निम्ति होइन। पुनरुत्थानको शरीरमा यीशु ढोकै बिना पनि भित्र बाहिर गर्न सक्नुहुन्छ, उहाँलाई ढोकाको आवश्यकता पर्दैन, ढोका चाहिँदैन उहाँलाई। जब यहुदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसिरहेका थिए, यसो आएर तिनीहरूको माझमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो तिमीहरूलाई शान्ति। तर त्यो चियानको त्यो 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 ढुङ्गा हटाइराख्नु कारण यो थियो, ओके, ताकि स्त्रीहरू साँच्चीहरू चियानभित्र पस्न सकुन् भनेर, यसु चियानबाट बाहिर आउन सक्नु भएको होस् भनेर त्यो ढुङ्गा हटाइएको थिएन, तर बाहिरबाट मान्छेहरू भित्र पस्न सकुन् र हेर्न सकुन् कि यसु जीवित भई उठ्नु भएको छ भनेर उनीहरूले जान्न सकुन्। र जब स्त्रीहरू भित्र पसे तिनीहरूले यसुलाई देखेनन्, चिहान रित्तो थियो, द टुम वाज एम्प्टी। सो यसुले प्रतिज्ञा गरे झै उहाँ चिहानबाट जीवित भई उठिसक्नु भएको थियो। अघि भजनमा गाउँदै थियो हामीले, उहाँलाई रोक्न सकेन चिहानले र जित्न सकेन मृत्युले। यसो जीवित भई उठ्नु भएको पहिलो प्रमाण यही हो कि चिहान रित्तो थियो। दोस्रो प्रमाण स्वर्गदूतहरूको गवाई पद 5, अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लागेको एकजना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे र तिनीहरू आश्चर्यचकित भए। लुका 24 र युना 20 अनुसार यो जवान मानिस स्वर्गदूत थिए जो मानिसको रूपमा देखा परेका थिए, र जब स्त्रीहरूले तिनीलाई देखे तिनीहरू आश्चर्यचकित भए। अर्को शब्दमा तिनीहरू भयभीत र चकित भए। यो बुझेर स्वर्गदूतले तिनीहरूलाई भने, पद 6, तर उनले तिनीहरूलाई भने आश्चर्य नमान, तिमीहरू नासरतको येशूलाई खोज्दछौ जो क्रुसमा टाँगिनु भएको छ, उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न, उहाँलाई राखेको ठाउँ हेर। स्वर्गदूतले ती स्त्रीहरूलाई यो भन्दा धेरै नै भने। लुका 24:5-7 पदले यसरी भन्दछ कि तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बिचमा किन खोज्दैछौ, उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नु भएको छ। गालिनु हुनुहुँदा उहाँले तिमीहरूले के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूको हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्न आवश्यक छ। यसको साथै स्वर्गदूतले स्त्रीहरूलाई येशूलाई राखेको ठाउँ पनि देखाए। येशूलाई राखेको ठाउँ हेर्दा स्त्रीहरूले के देखे होला, तपाईँलाई के लाग्छ? तिनीहरूले पक्कै पनि त्यही कुरा देखे जुन कुरा सिमोन पत्रुसले त्यो बिहान देखेका थिए। युना 20:6-7 पद अनुसार सिमोन पत्रुस त्यसको पछि पछि आए र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेर्ने कपडाहरू मात्रै त्यसै पडिरहेका देखे। उहाँको शिरमा बाँधिएको रुमाल चाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो। मलमलका बेर्ने कपडाहरू मात्र त्यसै पडिरहेका यी स्त्रीहरूले देखे, जुन 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 कुराहरू पत्रुसहरूले पनि पछि आएर देखे। अनि हामीलाई याद छ कि योसेफले येशूको लासलाई मलमलको कपडाले बेरेर राखेका थिए, र त्यो कपडा जस्ताको त्यस्तै त्यहाँ थियो, जस्ताको त्यस्तै। यसको अर्थ येशू जीवित भई उठ्दा उहाँले कात्रोबाट बाहिर निस्कन सङ्घर्ष गर्नु भएन। उहाँको होस फर्केपछि हाई काट्दै उहाँ आफ्नो जिउ तन्काउँदै कात्रोबाट बल जबरजस्ती उहाँ निस्किनु भएको होइन, किनकि त्यो कात्रो जस्ताको त्यस्तै थियो। यसको अर्थ येशु जब पुनर्जीवित भई उठ्नुभयो उहाँले त्यो कात्रोलाई सरक्कै छाडेर बाहिर आउनुभयो, जसरी एउटा सर्पको आफ्नो काँचुली फेरेर बाहिर निस्किन्छ। सर्पको काँचुली तपाईँ देख्नुभएको छ, कतिचोटि हामी तर्सिन्छौँ सर्पै हो कि जस्तो लाग्छ, तर त्यसभित्र सर्प हुँदैन। येशूको कात्रो पनि त्यसरी नै पडिरहेको थियो, तर येशु त्यहाँ हुनुहुन्थेन, उहाँ जीवित भई उठ्नुभएको थियो। यो गवाई स्वर्गदूतले यहाँनिर दिइरहेको छ। यो पुनरुत्थान हो, अर्थात् यो मृत्युरुत्थान हो, बौरी उठाइ थिएन, यो होस फर्केको थिएन उहाँ, ओके। येशू मृत्युबाट जीवित भई उठ्नुभएको थियो, बेहोसी अवस्थाबाट चेत फर्केको होइन। येशू साँच्चै मर्नुभयो र साँच्चै जी पनि उठ्नुभयो, र यही पुनरुत्थानको गवाही स्वर्गदूतहरूले दिए। यसु जीवित भई उठ्नुभएको तेस्रो प्रमाण स्त्रीहरूको गवाही। यसु ख्रिस्टको पुनरुत्थान मानिसले आविष्कार गरेको कथा होइन, हामीले यो याद गर्नुपर्छ। ओके, द रेजुरेक्सन अफ जिजस इज नट एन इन्भेन्सन अफ म्यान, इट्स नट बाई प्रोडक्ट अफ क्रिस्टियानिटी। यदि यो थियो भने कोही पनि झुटको खातिर मर्न तयार हुँदैन थियो, बरु बाँच्नको निम्ति मानिसहरू झुट बोल्न तयार हुन्छन्। तर यसुको प्रायः सबै चेलाहरू उहाँको निम्ति के भए? शहीद भए, किनकि तिनीहरूले जीवित भई उठ्नुभएको यसुलाई आफ्नै आँखाले देखेका थिए। झुटको निम्ति कसैले पनि आफ्नो ज्यान दाउमा पार्दैन। र पहिलो कोरिन्थी 15 अध्यायको 3-8 पदले यसरी भन्दछ कि किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीलाई सुम्पिदिए, अर्थात् धर्मशास्त्र अनुसार, पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ जीवित पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि 12 कहाँ देखा पर्नुभयो, त्यसपछि उहाँ एकै समयमा 500 बढी भाइहरू कहाँ देखा पर्नुभयो, एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ उहाँ देखा पर्नुभयो, सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिस कहाँ जस्तो म कहाँ पनि उहाँ देखा पर्नुभयो, पावलले गवाई दिन्छ। यस खण्ड अनुसार यसुको पुनरुत्थानलाई आफ्नो आँखाले देख्नेहरू केवल ती 3 स्त्रीहरूमा सीमित थिएनन्, त्यहाँ धेरैजना थिए, तर पहिलो साँचीहरू भने स्त्रीहरू नै थिए। परमेश्वरले स्वर्गदूतद्वारा स्त्रीहरूलाई पुनरुत्थानको खबर फैलाउन आदेश दिनुभयो, 7 जाओ र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेऊ कि उहाँ तिमीहरूका अघि गालिलमा जाँदै हुनुहुन्छ, उहाँले तिमीहरूलाई भन्नुभयो बमोजिम, जुन 14 अध्यायमा भन्नुभएको थियो, तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ। ती स्त्रीहरूले यीशु जीवित भए उठ्नुभएको आफ्नै आँखाले देखेका थिए र स्वर्गदूतको गवाही पनि सुनेका थिए, र स्वर्गदूतद्वारा परमेश्वरले यी कुरा अब चेलाहरूका पुर्याउनको निम्ति ती स्त्रीहरूलाई आदेश दिनुभयो, विशेष गरी पत्रुसका, किनकि पत्रुसले यीशुलाई 3 इन्कार गरेका थिए र पत्रुसले यो सुन्न आवश्यक थियो। तर यो सुनेर स्त्रीहरूले कसरी प्रतिउत्तर दिए? 8 हेर्नुहोस् न, तिनीहरू निस्केर चिहानबाट दौडे, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए, अनि तिनीहरूले कसैलाई पनि केही भनेनन् किनकि तिनीहरू डराएका थिए। हामी पुनरुत्थानको परिदृश्यलाई हेरिरहेका छौँ, पुनरुत्थानको घटनाक्रमलाई, र यसको घटनाक्रमलाई हामीले सावधानीपूर्वक अवलोकन गरेका छौँ। ख्रिस्ट साँच्चै मर्नुभयो र ख्रिस्ट साँच्चै जीवित भई उठ्नुभयो। ख्रिस्ट मर्नुभयो र उहाँ साँच्चै जीवित भई उठ्नुभयो। तर ख्रिस्टको पुनरुत्थानले हाम्रो जीवनमा के अर्थ राख्छ? ख्रिस्टको पुनरुत्थानको के महत्त्व छ? ख्रिस्ट हाम्रो निम्ति क्रुसमा मर्नुभयो, त्यो काफी थिएन र? तर उहाँ किन फेरि त्यस्तो दिनमा जीवित उठ्नुभयो? आजको वचनको दोस्रो बुदा पुनरुत्थानको महत्त्वलाई हामी हेर्नेछौँ, द सिग्निफिकेन्स अफ द रेजुरेक्सन। सो पुनरुत्थानले 3 कुराहरू प्रमाणित गर्दछ। ओके, 3 कुराहरू जुन म अरू वचन खण्डहरूबाट देखाउँछु जुन यहाँ हामीसँग छैन। ओके, पुनरुत्थानले 3 कुराहरूलाई प्रमाणित गर्दछ। पहिलो, परमेश्वरले ख्रिस्टको मृत्युलाई हाम्रो पापको छुटकराको मूलको रूपमा ग्रहण गर्नुभयो भने पुनरुत्थानले प्रमाणित गर्दछ। म दोहोऱ्याउन चाहन्छु, परमेश्वरले ख्रिस्टको मृत्युलाई हाम्रो पापको छुटकराको मूलको रूपमा ग्रहण गर्नुभयो भने पुनरुत्थानले प्रमाणित गर्दछ। ख्रिस्ट हाम्रो क्रुसमा मर्नुभयो, तर के परमेश्वरले उहाँको मृत्युलाई ग्रहण गर्नुभयो त? प्रमाण के छ? पुनरुत्थान, पुनरुत्थान हो त्यो प्रमाण। यस प्रश्नको जवाफ परमेश्वरले यसुलाई मृत्युबाट जीवित पारि दिइसक्नु भएको छ। पुनरुत्थान परमेश्वरको यस उत्तर हो, यस कि उहाँले यसु ख्रिस्टको क्रुसको बलिदानलाई स्वीकार्नुभयो, ग्रहण गर्नुभयो। रोमी 4:25 यसरी घोषणा गर्दछ, उहाँ हाम्रो अपराधहरूको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। ख्रिस्ट हाम्रो धार्मिकताको निम्ति तेस्रो दिनमा जीवित भई उठ्नुभयो। परमेश्वरले ख्रिस्टलाई यसकारण जीवित पार्नुभयो किनकि ख्रिस्टको मृत्युले परमेश्वरको क्रोध पूर्ण रूपमा साम्य पारिदियो। सो प्रिय मित्रहरू, पुनरुत्थान हाम्रो धर्मीकरणको आधार हो। ओके, द रेजुरेक्सन इज फाउन्डेसन टु आवर जस्टिफिकेसन। परमेश्वरले ख्रिस्टको मृत्युलाई हाम्रो पापको छुटकराको मोलको रूपमा ग्रहण गरिसक्नु भएको छ, त्यो पुनरुत्थानले प्रमाणित गर्दछ। दोस्रो, पुनरुत्थानले ख्रिस्टमा विश्वास गर्नेहरूको वर्तमान र भविष्यको पुनरुत्थानलाई प्रमाणित गर्दछ। फेरि पनि भन्न चाहन्छु, पुनरुत्थानले ख्रिस्टमा विश्वास गर्नेहरूको वर्तमान र भविष्यको पुनरुत्थानलाई प्रमाणित गर्दछ। एक अर्थमा विश्वासीहरू ख्रिस्टसँगको तिनीहरूको एकताको कारण वर्तमानमा अहिले पुनर्जीवित भई उठिसकेका छन्। एफिसी 2:5-6 भन्दछ, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिको कुराहरूको खोजी गर, जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभएको छ। माथिको कुरा मन लगाऊ, पृथ्वीमा भएको कुरामा होइन। कलसी 3:1-2। सो एक अर्थमा वर्तमानमा हामी जसले येशू ख्रिस्टमा विश्वास गरिसकेका छौँ, हामी आत्मिक रूपमा ख्रिस्टसँग जीवित पारिसकेका छौँ, हामी आत्मिक रूपमा पुनर्जीवित भइसकेका छौँ। र अर्को अर्थमा विश्वासीहरू भविष्यमा पुनर्जीवित पारिनेछन् भनी पुनरुत्थानले प्रमाणित गर्दछ। भविष्यमा 1 Corinthians 6:14 भन्दछ, परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। मित्रहरू, बाइबलको अनुसार मृत्युपछि पुनर्जन्म छैन। मानिस मरेपछि कोही पनि पशु र प्राणीको रूपमा फेरि जन्म लिँदैन। परमेश्वरको वचन अनुसार मानिसको निम्ति एकपल्ट मर्न निश्चित छ र त्यसपछि इन्साफ। हिब्रू 9:27 यही कुरालाई दावी गर्दछ। जब तपाईँ मर्नुहुन्छ त्यसपछि के हुन्छ तपाईँले थाहा पाउनुभयो? त्यसपछि न्याय, बाइबलले भन्छ न्याय। तपाईँ पशु पन्छीको रूपमा तपाईँ फेरि जन्म लिने कुरा छैन, सातौँ जन्म त्यो हुनेवाला कुरा छैन। जुनी त्यो सबै चलचित्रमा सङ्गीत गीतहरूमा हामी पाउँछौँ, तर बाइबलको शिक्षा होइन त्यो। हामी त्यही सुनेर हुर्केको मानिसहरू, अब हाम्रो सबै सोच बाइबलले परिवर्तन गर्नुपर्छ कि मृत्युपछि पुनर्जन्म छैन, त्यहाँ मृत्युपछि के छ? पुनरुत्थान छ, फेरि जीवित भई उठिन्छ। केको लागि? न्यायको लागि। मृत्यु आफैमा जीवनको अन्त्य पनि होइन। धेरैले भन्छ यही हो जीवन, सकिन्छ मोज गरेर जिउने, मरेपछि सकियो। होइन, मृत्यु नै आफैमा जीवनको अन्त्य होइन, न त मृत्यु अर्को जुनीको सुरुवात हो, तर न्यायको निम्ति मृत्यु चाहिँ एउटा न्यायको निम्ति पुनरुत्थान हो। सो बाइबलको अनुसार विश्वासी र अविश्वासी दुवै न्यायको लागि जीवित पारिनेछ। ओके, केवल ख्रिस्टियनहरू मात्र होइन, अख्रिस्टियनहरू अइसाईहरू पनि पुनर्जीवित भए उठ्नेछन्। बाइबलको अनुसार अघि भर्खरै हामीलाई सञ्चालक ज्यूले दानियल 12 पढ्नुभएको थियो, दानियल 12:2 अनुसार त्यहाँ पृथ्वीको धुलोमा सुतेका भिडहरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि। मित्रहरू, यदि तपाईँ येशूको चेलाहरू मध्येको हुनुहुन्न भने, तपाईँले येशूमा विश्वास गर्नुभएको छैन भने, तपाईँ अब चर्चमा आउनुभएको छ, आफन्तको साथीभाइको निमन्त्रण स्वीकार गरेर आउनुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँ आउनुभयो। तर यदि तपाईँले येशूमा विश्वास गर्नुभएको छैन भने तपाईँको पुनरुत्थान पनि हुन्छ, तर अनन्त तिरस्कारको निम्ति, अर्थात् तपाईँको पुनरुत्थान अनन्त मृत्युको लागि हुनेछ, अनन्त जीवनको लागि होइन। अनन्त जीवनको लागि त ख्रिस्टमा विश्वास गर्नेहरू मात्र पुनर्जीवित उठ्नेछन्। तर तपाईँ यदि ख्रिस्ट बिना यस समय यस घडीमा हुनुहुन्छ भने तपाईँ अनन्त मृत्युको लागि, अनन्त तिरस्कारको निम्ति पुनर्जीवित भई उठ्नुहुनेछ। यदि तपाईँ अनन्त मृत्युको निम्ति पुनर्जीवित भई उठ्न चाहनुहुन्न भने आजै तपाईँले आफ्नो पाप प्रस्ताव गर्नुपर्छ र ख्रिस्टमा विश्वास गर्नुपर्छ। मृत्युमाथि जीवित भई उठ्ने उठ्नुहुने ख्रिस्टले मात्र तपाईँलाई अनन्त मृत्युबाट बचाउन सक्नुहुन्छ। सो पुनरुत्थानको महत्त्व यो, र तेस्रो पुनरुत्थानले यसु नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्दछ। ओके, यसु नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी पुनरुत्थानले प्रमाणित गर्दछ। तेस्रो कुरो, मर्कुसले आफ्नो पुस्तक कसरी सुरु गरेको छन्? एक अध्याय एक पदमा, एक अध्यायको एक पदमा, परमेश्वरका पुत्र येशु ख्रिस्टको सुसमाचारको आरम्भ। येशु परमेश्वरको पुत्र हुनुहुन्छ। मर्कुसले सुरुमै एक अध्यायको एक पदमा उसले घोषणा गरिदिइसकेका छन्, र मर्कुसको पुस्तक पढ्दै जाँदा हामीले यही आशा गर्नुपर्छ कि यो पुस्तकैभरि, मर्कुसको पुस्तकैभरि मर्कुसले येशु परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ ख्रिस्ट हुनुहुन्छ भनेर प्रमाणित गर्नुहुनेछ। अनि उहाँले त्यही गर्नुभयो, जब क्रुसमा टाँगिनुभयो, मर्नुभयो। एउटा कप्तानले जब येशु त्यसरी मर्नुभएको देखेपछि उसले भन्यो कि यिनी साँच्चै परमेश्वरका पुत्र रहेछन्। सो पुनरुत्थानले ख्रिस्ट नै येशु नै परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने प्रमाणित गर्दछ। रोमी एक अध्यायको चार पद अनुसार येशु ख्रिस्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनु भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनु भयो। यो पद अनुसार पुनरुत्थान येशु पुनरुत्थानमा येशु परमेश्वरको पुत्र बनेको होइनन्। ओके, जब हामी यो पदलाई विचार गर्छौँ, हाम्रो सरल बुझाइ भनेको, सोझो बुझाइ भनेको त्यही हो कि जब येशु पुनर्जीवित उठ्नुभयो अनि चाहिँ परमेश्वरको पुत्र बन्नुभयो, त्यो भनिरहेको छैन रोमी एकको चारले। जब येशु पुनर्जीवित भयो उठ्नुभयो, त्यो पुनरुत्थानमा येशु परमेश्वरको पुत्र बन्नुभएको होइन, तर परमेश्वरको पुत्र भनी प्रमाणित भएको हो। ख्रिस्ट मरेकाबाट जीवित हुनुहुनेहरूमा ज्येष्ठ हुनुहुन्छ। कलसी एक अठार पद, येशूले पाप र मृत्युमाथि विजय हासिल गर्नुभयो र आफैलाई परमेश्वर हुँ भनी प्रमाणित गर्नुभयो। यसको अर्थ ख्रिस्ट ठगी हुनुहुन्थेन, उहाँ फ्रड हुनुहुन्थेन, उहाँ नैतिक रूपमा चुकेका अनेक गुरुहरू जस्तो हुनुहुन्थेन। संसारमा हामी धेरै देख्छौँ, धेरै गुरुहरूको स्क्यान्डल भनेको देख्छु। येशु तिनीहरू मध्येको हुनुहुन्थेन, उहाँ केवल ऐतिहासिक मानिसमै सीमित हुनुहुन्थेन। ओके, उहाँहरू ख्रिस्टियन मतको उप उत्पादन पनि हुनुहुन्थेन, उहाँ त अनन्त परमेश्वरको अनन्तको पुत्र हुनुहुन्थ्यो, जो आजभन्दा 2000 वर्ष पहिले मानिस भनी यस संसारमा आउनुभयो। देख्नमा हामी जस्तै हुनुहुन्थ्यो, तर हामीभन्दा उल्लेखनीय रूपमा फरक, भिन्न हुनुहुन्थ्यो। उहाँ निष्पाप हुनुहुन्थ्यो, सिद्ध जीवन जिउनुभयो, तर हाम्रो खातिर क्रुसमा मर्नुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो, र अहिले उहाँ पिताको दाहिने हातपट्टि बस्नुभएको छ, र एक दिन उहाँ संसारको न्याय गर्नलाई फेरि फर्की आउनुहुनेछ। उहाँको जन्म प्राकृतिक थियो, तर उहाँको गर्भधारण अप्राकृतिक थियो, अलौकिक थियो। उहाँको मृत्यु प्राकृतिक थियो, तर उहाँको पुनरुत्थान अप्राकृतिक अलौकिक थियो। पहिलो ग्रन्थी 15:54-57 पदमा यसरी पावल घोषणा गर्छन्, अब मृत्यु विजयमा निलिएको छ। ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खिल कहाँ? मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। पावलको अनुसार अब ख्रीष्टको मृत्युमा मृत्युको पनि मृत्यु भएको छ। ओके, पावलको अनुसार ख्रीष्टको मृत्युमा मृत्युको पनि अब मृत्यु भएको छ, अनि हामी ख्रीष्टमा विश्वास गर्नेहरूको निम्ति मृत्यु शत्रु होइन, मृत्यु हाम्रो निम्ति साधन हो। यसलाई हामीलाई परमेश्वर कहाँ पुर्याउँछ, जसरी एउटा गाडीले तपाईँलाई तपाईँ गन्तव्यसम्म पुर्याउँछ, मृत्युले त्यही साधनको रूपमा काम गर्छ। मृत्यु हाम्रो शत्रु होइन, योसँग डराउनु पनि आवश्यक छैन, किनकि मृत्युमाथि ख्रिस्टले विजय हासिल गरिसक्नु भएको छ। तपाईँ कुन परिस्थितिमा हुनुहुन्छ म जान्दिनँ, तपाईँलाई के कुरा डर लाग्छ? एक समय म सबभन्दा बढी डराउने भनेकै मृत्युलाई लिएर, मलाई कसैको डर लाग्दैन थियो, तर मलाई खालि मृत्युको डर लाग्थ्यो, म मर्न चाहदिनँ थिएँ। तर परमेश्वरलाई धन्यवाद होस् कि परमेश्वरले मलाई त्यो डरबाट मुक्त गराउनु भएको छ। हामी सबै मर्छौँ, तर ख्रिस्टमा मर्नेहरूसँग आशा हुन्छ, आशा हुन्छ कि तिनीहरू अनन्त जीवनको लागि पुनर्जीवित भई उठ्नेछन्। के तपाईँसँग त्यो आशा छ यस बिहानी? तपाईँ अहिले नै मर्नुभयो भने तपाईँको आशा के छ? जब तपाईँको आँखा खुल्छ, तपाईँको आँखा कहाँ खुल्छ होला? नर्कमा या स्वर्गमा? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने पक्कै पनि हाम्रो आँखा स्वर्गमा खुल्नेछ। यसु ख्रिस्टको पुनरुत्थान त्यो हाम्रो पुनरुत्थानको पूर्व चित्रण हो, प्रिभ्यू हो, त्यो ट्रेलर हो। प्रिय मित्रहरू, ख्रिस्टको पुनरुत्थानको कारण हाम्रो अन्तिम मुक्ति पनि अब ख्रिस्टमा सुरक्षित भएको छ। आजको हाम्रो बुलेटिनको अन्तिम भजनको शब्दहरूमा यही सत्यता व्यक्त गरेका हामी पाउँछौँ। यो चिहानमा गाडिए ध्येय, रात बन्धनमा बाँधिए ज्योति, अनि विस्फोटित भए विजयमा चिहानबाट फेरि जी उठे। अब सवार्छन् ख्रिस्ट विजयमा, पाप र साङ्लाको पाप र श्रापको साङ्ला भाँचिदिए। म उनको हुँ र उनी मेरा, किनिएको छु अनमोल रगतले। अब शर्म छैन न मृत्युको डर। यो हो ख्रिस्टको प्रेमको शक्ति। जीवन पहिलो पलदेखि मृत्युसम्म येशूले तोक्छन् मेरो नियति। न नरकको शक्ति न मानिसको युक्तिले छुट्टाउँछन् उनको हातबाट। जब आउनेछन् घर बोलाउनेछन् अनि यही शक्तिमा म जिउँदछु। अनुसार प्रार्थना गरौँ।